اگر اصل میں ہم پارے کو اس کی ترتیب کے ساتھ دیکھیں تو ذرا سا آیتوں کے ساتھ ساتھ چلیے گا. پارہ شروع ہوتا ہے سورۃ الاعراف آیت نمبر 88 سے. قال الملأ الذين استكبروا من قومه لنخرجنك يا شعيب یا شعیب والذین آمنوا معک من قریتنا او لتعودن فی ملتنا قال اولو کنا کارہین. اور اس کی قوم کے متکبر سرداروں نے کہا البتہ ہم تجھ کو ضرور نکال دیں گے اے شعیب اور تیرے ساتھ جو ایمان والے ہیں ان کو اپنی بستی سے, اور اگر نہیں نکلنا چاہتے تو بس ایک ہی صورت ہے کہ تم ہمارے طور طریقوں پہ واپس آ جاؤ. حضرت شعیب ان کی دھمکی سے بالکل مرعوب نہیں ہوئے بلکہ کہا ولو کنا کارہین, اگرچہ ہمیں یہ کام پسند نہ ہو پھر بھی ہم تمہاری بات پہ کرنے لگے. تو کیا پتہ چلا کہ پارے کے شروع میں حضرت شعیب کی قوم کے متکبر لوگ ان کے سامنے کھڑے ہو گئے. ذرا سے امیجینیشن میں لائیے, ایک طرف وقار رسول ہے اور دوسری طرف سردار اور ان لیڈز خود کو بڑا سمجھنے والے لوگ ہیں. شروع میں جو تین قسمیں ہیں نا, اللہ کے معاملے میں, رسول کے اور اپنے, ان کا تکبر کس کے معاملے میں تھا؟ رسول کے معاملے میں تکبر تھا, دھمکیاں ہیں. آج بھی ہم دیکھیں جو اللہ کی راہ میں آ جاتے ہیں ان کو بھی دھمکیاں ملتی ہیں کہ واپس آ جاؤ, وہی طور طریقے اپناؤ جو تم پہلے کرتے تھے. جب کبھی ہمیں اس قسم کی دھمکی سننے کو ملے تو ہم نے جواب کیا دینا ہے؟ کیا جواب دینا ہے جو شعیب نے دیا, ولو کن کارہین, کیا ہم تمہارے کہنے پہ وہ طور طریقے اختیار کریں جو ہمیں پسند نہیں؟ دیکھیے تمہارا تو خاندان ہی ہمیں کئی غلط چیزوں پہ بلاتا ہے, تو بحث کرنے کے بجائے کہ اچھا ہم غلط طریقے اپنا لیں جو کہ ہمیں پسند ہی نہیں ہے. اسی طرح دیکھیے کہ بعض دفعہ خواتین حجاب شروع کرتی ہیں تو کہتی ہیں شوہر کو پسند نہیں, تو ایسے وقتوں میں وہ حدیث جس میں اللہ کے نبی نے فرمایا جس شخص نے ایمان کا ذائقہ چکھ لیا اس میں تین باتوں میں سے ایک بات پیدا ہوتی ہے, وہ کیا ہے؟ وہ کسی اچھے کام کو شروع کر کے چھوڑنا. نوٹ کریں جملہ, اچھے کام کو شروع کیا پھر چھوڑ دیا. چار دن گئے شوق پورا ہو گیا, ہم کون سے ریگولر تھے؟ یاد رکھیے دن بدن اس کورس میں ریگولرز بڑھتے جائیں گے, اور کچھ لوگ جو کہتے نہیں ہم ریگولر نہیں وہ آنا چھوڑ دیں گے. یہ ایک شیطان کا بہت بڑا فتنہ ہوتا ہے. یہ جو آپ کو بار بار کہا جاتا ہے نا رجسٹریشن کروائیں, یہ پتہ کیا ہے؟ سیٹ بیلٹ باندھ لیں, بی کیئرفل, باندھ لیں خود کو. آپ ٹکٹ نہ بک کرائی ہو تو کتنے لوگ ہیں, یا ٹکٹ کٹنے کا یا کٹوتی کا ڈر نہ ہو تو ہم وقت پہ ایئرپورٹ پہنچ جائیں, کون سی کٹوتی نہیں ہے, جائیں گے دیکھیں گے جو ہوگا. تو یہ جو خود کو رجسٹر کرانا ہوتا ہے کسی بھی جگہ, یہ باندھنا ہوتا ہے. اپنے دین کو فتنے میں نہیں ڈالنا چاہیے, کیونکہ شیطان چار دن شوق پورا کرا کے پھر کہ چلو آج بازار چلتے ہیں, کافی دن سے نہیں گئے, چلیں آج ذرا گھر کی صفائی کر لوں. پھر وہ ہاں میں تو ہوں ہی لسنر, میرے سے تو گروپ میں سبق بھی نہیں سنا جاتا. یہ آپ کے لیے فتنہ بن جاتی ہے باتیں. آپ اپنے آپ کو کچھ بھی کہیں, آپ کے یس میں ریگولر ہوں, میں پابند ہوں, میں نے اپنے آپ سے کمٹمنٹ کیا ہے, تو جب بندہ نیکی شروع کرے پھر چھوڑ دے, یہ اتنا بڑا فتنہ ہے. حدیث سن لیجئے, جس شخص نے ایمان کا ذائقہ چکھ لیا اس میں تین باتوں میں جو ایک بات پیدا ہوتی ہے وہ کیا ہے؟ کہ وہ کسی اچھے کام کو شروع کر کے چھوڑنا ایسا محسوس کرتا ہے جیسے اس کو آگ میں ڈالا جا رہا ہے. اپنا محاسبہ کریں, ہم تو عادی ہو گئے نیکیاں کر کر کے شروع کر کے چھوڑنے کے. یعنی آگ میں جانا آسان لگتا ہے لیکن وہ نیکی کرنا چھوڑ نہیں سکتا. ہم یہاں اپنا محاسبہ کر سکتے ہیں, جب کبھی میں اللہ کا حکم ماننا چاہتی ہوں تو کیا لوگوں کے دباؤ میں آ کر اس کو چھوڑ تو نہیں دیتی؟ اس کے بعد سورۃ الاعراف کی آیت 89 میں ہم سب کے لیے عمل کے نقطے ہیں. جب کبھی کوئی بھی دین پر عمل سے روکے, یا اللہ کے دین کو سیکھنے یا اللہ کے دین کو پھیلانے سے روکے, تو فوراً اسی رب سے مدد مانگ لیں. کیا میرے رب تو میرا فیصلہ کر, تجھے یہ کام پسند ہے, تجھے لگتا ہے کہ مجھے یہ کام کرنا چاہیے, تو تو میرے راستے کی رکاوٹوں کو دور کر دے, یہ مجھے اس سے روک رہے ہیں, اللہ تو ان کے دلوں میں یہ بات ڈال دے. آپ دیکھیں گے آپ کے کام یوں ہونے لگیں گے آپ سوچ نہیں سکتے. یہ ہر اس ماں بہن بیٹی کو بتا دے جس کو کوئی روک رہا ہے, اللہ سے کہ اللہ ان کے بند دلوں کے دروازے کھول دے. اس کے بعد آیت 97 میں اللہ تعالیٰ ہم سے بہت گہری بات کہتے ہیں کہ لوگوں سے اللہ تعالیٰ رحمتیں کب اٹھاتے ہیں؟ جب قومیں نافرمان ہوتی ہیں۔ اللہ کی روٹھی ہوئی رحمتوں کو بلانے کا طریقہ، عزت اور دولت، سب کچھ پانے کا راستہ ایمان اور تقویٰ ہے۔ جب ہم اللہ تعالیٰ کے فرما بردار رہتے ہیں تو اللہ تعالیٰ یہ نعمتیں، سورج، چاند، ستارے، بارشیں، ہوا اور پانی بھی ہماری خدمت کرتی رہتی ہیں۔ لیکن جب ہم سرکشی کرنے پہ آتے ہیں، ہمارے اندر سرکشی آتی ہے، تو اللہ کسی ایک نعمت کو سرکش بنا دیتا ہے۔ جیسے قوم عاد پر اس نے ہواؤں کو سرکش بنا دیا، سوچئے گا اس کو، کبھی سیلاب آ جاتے ہیں، کبھی طوفان، کبھی آندھیاں آ جاتی ہیں۔ جب آندھی چلتی ہے، کیا لگ نہیں رہا ہوتا گھروں کی چھتیں اڑ جائیں گی؟ اس وقت سوچا کریں کہ یہ ایک ہوا سرکش ہوئی ہے تو اتنی تباہی ہو رہی ہے، تو جب میں سرکشی کرتی ہوں، میرے اندر ٹرانسگریشن آتا ہے، میں ریبیلیس ہوتی ہوں، تو اس وقت پھر کتنا فتنہ نہیں پھیلتا ہوگا۔ اور جب ہمارے اندر سرکشی آنے لگتی ہے تو اللہ کسی ایک نعمت کو سرکش بنا دیتا ہے۔ قوم عاد پر اس نے ہواؤں کو سرکش بنا دیا، قوم نوح پر اس نے بارشوں کے بند کھول دیے، قوم صالح کے اوپر اللہ نے چنگھاٹ ڈال دی، اور اس طرح وہ ایک نعمت پوری قوم کی تباہی کا سبب بنی۔ ہم اپنا جائزہ لیتے ہیں، کیا میں برکت چاہتی ہوں؟ بتائیے، تو مجھے اس بات کا کیا یقین ہے کہ برکتیں تو ایمان اور تقویٰ کے راستوں سے ملیں گی؟ اللہ ہمیں برکتوں سے محروم نہ کرے۔ اس کے بعد دیکھیے آیت 99 اور 98 ہمارے لیے محاسبے کے نقطے ہیں۔ خود سے پوچھئے، کیا مجھے اللہ کی پکڑ سے ڈر لگتا ہے؟ اللہ خود کہہ رہا ہے، کیا نہ ڈر ہو گئے ہو مجھ سے؟ میں تمہیں پکڑ نہیں سکتا رات کو یا دن کو، ہاں؟ کیا گناہ کرتے وقت میں سوچتی ہوں کہ اللہ نے مجھ کو پکڑ لیا تو میں کیسی موت مروں گی؟ یاد رکھیے گا کہ انسان جو کام کرتے ہوئے مرے گا، اسی کام پر اٹھایا جائے گا۔ تو یہاں ہم اپنے لیے عمل کی بات نوٹ کریں گے کہ جب کوئی گناہ کرنے لگوں یا کوئی مجھے کسی گناہ پر بلائے، تو دو منٹ کی بات ہے، کوئی بات نہیں، کر لو گناہ، تو اس وقت سوچ لیں کہ اگر اسی دو منٹ کے اندر میری موت آ گئی تو کیا کام کرتے ہوئے دنیا سے جاؤں گی۔ کبھی بھی اللہ کی نافرمانی اپنے بڑے پن اور تکبر کے اظہار کے طور پر نہ کریں۔ فوراً سوچئے، میں چاہتی ہوں کہ میں اس برے کام کو کرتے ہوئے دنیا سے چلی جاؤں؟ کوئی چاہتا ہے اب میں سے؟ نہیں چاہتا۔ اسی طرح آیت 100 ہمارے لیے محاسبے کا نقطہ، کیا ہم پچھلی قوموں سے سبق لے چکے؟ نتیجہ کیا ہوتا ہے کہ جب انسان دوسروں کے حال سے سبق نہیں لیتا تو اللہ ان کے دلوں پر مہریں لگا دیتا ہے، سوچ ختم ہو جاتی ہے۔ انسان کی کمزوری ہے کہ جب ایک دفعہ نہ نکل گئی تو ہاں میں نہیں بدلتی۔ اس کو ہائی لائٹ کریں، جی، یہ تکبر کی وجہ سے ہے۔ اپنے آپ کو ڈھونڈیں، اپنے لیے محاسبے کا نقطہ دیکھیں، کبھی میں کسی بات پہ نہ کر دوں، پھر بات میں میرا دل مان بھی جائے کہ میں نے غلط کیا، تو کیا میں پلٹ آتی ہوں؟ اگر پلٹ کر آ گئے ہیں تو مبارک ہو کہ آپ کے اندر تکبر نہیں ہے، الحمدللہ۔ اگر آپ سن کے بھی نہیں پلٹے تو سمجھ لیجئے کہ اندر کبر بھرا ہوا ہے۔ اللہ کا تو وہ بندہ بڑا پیارا لگتا ہے جو گناہوں کے بعد پلٹ آتا ہے، اس لیے توبہ کرنے والے شخص کو اللہ تعالیٰ اس شخص سے بھی زیادہ محبوب رکھتا ہے جو گناہ ہی نہ کرے۔ تو ہم سب اپنے دلوں کا جائزہ لے سکتے ہیں، اس بات سے پتہ چلتا ہے کہ حق کا انکار، بولیے، دلوں پر مہر لگا دیتا ہے، اور اللہ میں انکار حق سے بچا دے۔ اس پہ بات، اب طویل قصہ شروع ہوتا ہے بنی اسرائیل کے ناطے سے، آیت 103 سے اگلی آیات، فرعون اور موسیٰ کا قصہ ہے۔ فرعون کون تھا؟ لکھیے، قوت کے تکبر کا شکار رول ماڈل۔ قوت کا تکبر پڑھا ہے نا، فرعون کو اپنی قوت پہ بڑا مان تھا نا، ربکم الاعلیٰ، میں سپر پاور ہوں۔ کہتے ہیں کہ اس کی اتنی بڑی سلطنت تھی کہ جب کبھی اس کا قافلہ کہیں پڑاؤ ڈالتا، جو خیمے وہ لگاتے تھے اس کے لیے انہیں کیل ٹھوکنے پڑتے۔ اس پر بڑا فخر کرتا تھا کہ ہم اتنی بڑی ریاست ہیں، ہم سب سے زیادہ طاقتور ہیں۔ تو اللہ تعالیٰ نے ان آیات میں ہم کو سبق دیا کہ کہیں تم بھی تو متکبر نہیں ہو۔ حضرت موسیٰ کو فرعون کے پاس بھیجنے کا پہلا مقصد تھا کہ فرعون کی غلامی سے بنی اسرائیل کو آزاد کرایا جائے۔ فرعون کے ڈوبنے کے بعد دوسرا مقصد شروع ہوا کہ جو تورات دی گئی اس کے مطابق زندگی گزارو۔ آج بھی تو یہی مقصد ہے نا قرآن کا، کیا مقصد ہے؟ لعلکم تہتدون۔ تو کتابیں کیوں آتی ہیں؟ ہدایت لینے کے لیے، باقی برکت اور خیر ویسے ہی مل جائے گی انشاءاللہ. ٹھیک ہے، پھر آیت 142 سے موسیٰ کی زندگی کا دور شروع ہوتا ہے، جب تورات نازل ہونے والی ہے، دشمن چلا گیا، اللہ نے فرعون کو ڈبو دیا، غلامی سے آزادی مل گئی، قوم باہر آ گئی. اللہ تعالیٰ نے حضرت موسیٰ کو کوہ طور پر بلایا کہ اللہ کی عبادت کرو، ایک رب کو پکارو. پہلے 30 دن کا کہا، بعد میں 10 دن اور بڑھا دیے. آپ کے بھی بڑھا دیں کورس کے دن. کئی علماء اس آیت پہ آ کر کہتے ہیں کہ اس سے پتہ چلتا ہے کہ اللہ کے راستے کی اگر کوئی کمٹمنٹ ہو تو اس کو بعد میں بڑھایا جا سکتا ہے. یعنی موسیٰ اپنی قوم کو کہہ کر گئے تھے کہ 30 دن کے لیے جا رہا ہوں، تو 30 دن گزر گیا، وہ سوچ رہے تھے واپس آئیں گے، موسیٰ ہی کوئی نہیں، 10 دن اور رہے ادھر. یہ 10 دن میں کئی لوگ تو اور جم گئے، کوئی بات نہیں آ جائیں گے، موسیٰ آئے نہ آئے، ہم تو اللہ کے لیے جمے ہوئے ہیں. اور کچھ بدک گئے، نہیں موسیٰ تو چلے گئے، ہم بھی چلتے ہیں، فنسی یا موسیٰ، موسیٰ تو بھول گئے، اس کا رب بھی بھول گیا، نعوذ باللہ. یاد رکھیے، انسانوں کی وجہ سے نہ آئیں نہ جائیں، دعا کریں کہ انسان ہمارے ساتھ رہے. کل مجھے کچھ ہو جائے، پرسوں ہو جائے، منڈے کو میں ادھر نہ ہوں، اگر مجھے سڈن کچھ ہو جائے تو کیا آپ یہ کورس چھوڑ دیں گے؟ کورس تو ہوگا، یہ تو میں آپ کو بھی بتا دوں، یہ تو کبھی نہیں ختم ہوں گے اب انشاءاللہ. لیکن اگر میں فوت ہو جاؤں تو کتنے لوگ کورس چھوڑ دیں گے؟ ہاتھ کھڑا کریں. بس یہ دعا کریں کہ کبھی نہ چھوڑیں. یہاں ایک بڑی اہم بات ہے کہ اللہ تعالیٰ نے وہاں ہی کتاب کیوں نہ دی، یعنی موسیٰ کو بلا کے سب کے بیچ میں دے دیتے؟ اس لیے کہ کتاب کے لیے یکسوئی کی ضرورت ہے. اس کو ہائی لائٹ کریں، یہ آپ کے ٹیچر ٹریننگ کے نسخے ہیں. پہلے اپنے اسٹوڈنٹس کو فوکسڈ کریں، پہلے ان کے ذہن تیار کریں، وہ آپ کی بات سن بھی رہے ہیں کہ نہیں سن رہے. بعض لوگ آتے ہیں آ کے تقریر شروع کر دیتے ہیں، سننے والے سنی کوئی نہیں رہے، تو ایسا نہ کریں. پوری طرح متوجہ کرنے کی ضرورت ہوتی ہے. آپ بھی اپنے 24 گھنٹے کے اندر کوئی ایک آدھا گھنٹہ یا 15 منٹ خود کو تنہا کیجئے اور اللہ تعالیٰ کی نشانیوں پہ غور کریں. اس وقت فوکسڈ ہوتے ہیں آپ لوگ؟ الحمدللہ. اس کے بعد آیت 146 میں صراط مستقیم کی طرف اشارہ ہے، اور آیت 148 میں بنی اسرائیل کی سوچ اور دل کی حالت بتائی جا رہی ہے، کیونکہ ان کے دل میں بچھڑا بیٹھا ہوا تھا، اس لیے اپنے لیڈر حضرت موسیٰ کے جانے کے بعد بچھڑے کو اپنا معبود بنا لیا، کیونکہ جب تک دل سے گناہ کی نفرت ختم نہیں ہوتی آپ پورے کے پورے دین میں بولیے نہیں آ سکتے. ذرا سا ماحول بدلے گا آپ واپس چلے جائیں گے، یہ میں آپ کو بھی کہوں گی. یہ 8 پاروں نے آپ کا دل تھوڑا سا اگر نرم کیا نا، اللہ نہ کرے یہاں چھوڑ دیا نا، اور بھی سخت ہو جائے گا دل، جیسے گوشت فریزر سے نکالیں تھو کریں، پھر کہتے نہیں آج نہیں پکاتی، واپس رکھ دیں، پتھر بن جائے گا، جراثیم پیدا ہو جاتے ہیں اس میں. کیا پتہ چلا کہ اگر دل نرم ہوئے ہیں نا تو اس کو گلا لیں، جلدی سے پکا کے فارغ کریں. پھر آیت 157 میں آتا ہے کہ اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے ذریعے ان رسم و رواج کو ختم کرایا جن میں مکہ کے لوگ جکڑے ہوئے تھے. بڑی پیاری آیتیں ہیں، خصائص نبوہ ہیں یہ. ان کے ہاں مرنے جینے کی کئی رسمیں تھیں، کھانے پینے میں حرام اور حلال کی باتیں تھیں، لیکن اللہ کے نبی نے آ کر سب کے لیے دین کو آسان کیا. افسوس کی بات ہے، آج ہم نے وہ سارے طوق پہن لیے، رسم کے نام پر، جہیز کے نام پر، کھانے پینے کے نام پر. آج پھر ضرورت ہے کہ اللہ کے نبی کی تعلیمات کو عام کر کے خود کو ان بوجھوں سے آزاد کیا جائے. ایک رسم بتاؤں جس کا مجھے بڑا صدمہ ہے. کوئی عمرے سے آتا ہے، عبادت کر کے آتا ہے یا کیا کر کے آتا ہے، اور پھر چلو عمرہ تو کیا، اب کدھر ہیں؟ مہمان بھگت رہے ہیں. سچ بتائیے، رسم ہے کہ صلہ رحمی ہے؟ سارا خاندان آئے گا آپ کو ملنے اور مٹھائیوں کے ٹوکرے لائیں گے، تو جو نماز پڑھتے ہیں اس کو بات کیوں نہیں آتے؟ زکوٰۃ دی آپ نے، اس پہ کیوں نہیں آئے؟ یاد رکھیں یہ رسم ہے، ان کو ختم کیجئے. یہ توق ہے جو ہمارا دین برباد کیے ہوئے ہیں. کئی سسٹرز ہیں، مجھے کئی ملکوں کا تجربہ ہوا ہے، حج سے آنے کے بعد 6 مہینے تک ان کی دعوتیں چلتی رہیں اور وہ کلاس سے غائب رہیں. کچھ نہیں ملے گا آپ کو اس حج سے اگر آپ کو اپنی کمٹمنٹ نبھانی نہیں آئی. اللہ ہمیں پرائیورٹائز کرنے والا بنا دے. تو اللہ کے نبی نے بوجھوں سے آزاد کیا، آج آپ نے میں نے بھی آزاد ہونا ہے انشاءاللہ. اس کے بعد واقعہ سبت، آیت 163 سے اگلی آیات ایک بستی کا واقعہ ہے. سورت بقرہ کی آیت 65 میں ہم پڑھ چکے تھے، حضرت داؤد کے دور میں بنی اسرائیل کی ایک بستی تھی، وہ کسی دریا کے کنارے تھی، ان کا کاروبار مچھلیاں پکڑنا تھا. हफ्ते के दिन को मछलियां पकड़ना मना था, लेकिन उस दिन मछलियां बहुत ज़्यादा आती थी। उन्होंने बहाने के साथ वो मछलियां पकड़ी। कारोबार में ऐसे नाजायज़ ज़राए इस्तेमाल किए जो मना थे। बाद में कहा, हम तो मजबूर थे। याद रखिए, हराम बड़ी कसरत से आता है। ये ऐसी शक्लें दिखाता है कि बंदे को अपने अंदर अगर मजबूत ईमान महसूस हो तब ही उससे बचता है। एक बहुत बड़ी आजमाइश होती है। अल्लाह ताला ने इस बस्ती वालों की शक्लें मसख कर दी क्योंकि उन्होंने अल्लाह के हुक्मों को बदला था। अल्लाह ने शक्लें बदल दी। और जब लोग बुरे काम करें और हम इनको ना रोकें तो हम पर भी पकड़ आएगी, और अगर हम इनको मना करें और वो ना रुकें तो अल्लाह ताला हमें हमारी नियतों की वजह से बचा लेगा। बचने का एक ही रास्ता है, सब बोलें, खुद भी बुराई से रुकें और दूसरों को भी रोकें। करेंगे ये काम आज के बाद इंशाल्लाह। इसके बाद आयत 171 से पता चलता है कि किताबों को मजबूती से पकड़ना ही वो चीज़ है जो लोगों को बुराइयों से रोक सकती है। अगली आयत में अल्लाह ताला हमको याद दिला रहे हैं, नोट कीजिए, आप इस पैराग्राफ के शुरू में लिखिए, वादा अलस्त, याद दहानी रहेगी आपके लिए। वादा अलस्त लिया था, अलस्त तो बिरब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूँ? उन्होंने कहा, ज़रूर आप ही हमारे रब हैं। हम इस पर गवाही देते हैं कि हम सब की फितरत में तौहीद रखी गई है। जैसे कंप्यूटर के डाटा में कोई चीज़ डाल देते हैं तो जब चाहें निकाल लेते हैं, इसी तरह फितरतन हर बच्चा मुवाहिद है। मुवाहिद किसको कहते हैं? अल्लाह को एक मानने वाला। जब हम गुनाह करते हैं तो वो वादा भूल जाता है। हर एक अपने आप से पूछे, क्या मुझे वादा तौहीद याद है? जितना हम शिर्क में जाते हैं उतना ही वो वादा भूल जाते हैं। जितनी नाफरमानियां करते हैं उतना ही इस वादे से दूर होने लगते हैं। तो ज़रूरत क्या है कि अपनी फितरत को ज़िंदा रखा जाए। अल्लाह ताला आपको मुझे कभी भी इससे दूर ना करे। फिर आयत 175 हमें इस बात की दावत दे रही है कि हम सब में से हर एक सोचे और गौर करे। इन आयात को सीख चुका है, अभी और सीखने के मरहले हैं, यानी हमने इस किताब को मज़ीद सीखना है। आप इस किताब को अपने लिए हिफाजती हिसार समझें। ये आपके और मेरे पास एक शील्ड है। ये हाथ से हटती है तो कितने शैतान हमारे पीछे लग जाते हैं। जिस तरह फरिश्ते सरकशी नहीं करते, हमें भी हुक्म है कि अल्लाह के हुक्मों के आगे झुक जाएं और साथ में अकलों को झुका दें। दुआ करते हैं अपने लिए, अल्लाह हमारी अकलों को अपने आगे झुका दे। जितना ज़्यादा आपकी मेरी अकल अल्लाह के आगे झुकेगी, उतना याद रखिए तकब्बुर, बोलिए, दिल से निकलेगा। जितना तकब्बुर निकलेगा, अना का एहसास सही जगह पे आएगा, जन्नत में जाना आसान होगा। सूरत अनफाल शुरू होती है। पहली आयत में माले गनीमत के बारे में कहा गया, तुमने अल्लाह और उसके रसूल के लिए जंग की थी, माल के लिए नहीं। बस तुम अल्लाह से डरो और अल्लाह और उसके रसूल की इताअत करो। माले गनीमत का सवाल जंगे बदर के मौके पर उठा था। ये पता ही न था कि दुश्मन से जो माल आएगा इसका क्या करें, क्योंकि पहले नबियों के दौर में जो दुश्मन से माल हाथ में आता था इसको हुक्म इलाही समझ के जला दिया करते थे। क्यों जलाते थे? कि ये तो नापाक है, दुश्मनों के हाथ से आया है। उम्मत मुस्लिमा पर अल्लाह ताला ने रहमत की और कहा, नहीं, तुम माल के दुश्मन ना बनो, ज़ाया ना करो, इसको ले लो। पूछिए खुद से, क्या मैं माल ज़ाया तो नहीं करती? अब जब मुसलमान माल लेकर आए तो पूछा, क्या करें, किसका है, किसको दें? तो कहा, इसको छोड़ दो, ये कोई इतना अहम सवाल नहीं है। माल के मामले इतने बड़े मामले नहीं होते, बल्कि क्या करो, चार काम करो। नोट कीजिए, ये तरबियत का नुक्ता है। टीचर ट्रेनिंग हो या स्टूडेंट ट्रेनिंग हो, याद रखिए पहले चार चीज़ें अपने अंदर लानी है। नंबर एक, अल्लाह का तकवा, अपने आप को माल की मोहब्बत से बेनियाज करना, ताल्लुकात आपस में दुरुस्त करना, क्योंकि बाज़ दफ़ा माल होने के बावजूद भी इंसान खैर नहीं पाता। जब आपस में लड़ाई झगड़े हों, इंसानों की तरबियत की जा रही है, अख्लाक साजी की जा रही है, मुसलमानों को सिखाया जा रहा है कि देखो जहाँ चार लोग मिलकर काम करेंगे वहाँ मसले तो उठेंगे। इन मसलों को बड़ा ना बनाओ, अपनी ज़ात की इस्लाह करो, ताल्लुकात को बेहतर बनाओ, क्योंकि अल्लाह के नबी ने फरमाया, मुसलमानों का आपस में बिगाड़ नेकियों को मूंड देता है। मूंड ना क्या, शेव कर देता है। जैसे बाल शेव किए जाते हैं, नेकियां शेव हो जाती हैं, जब मुसलमान आपस में लड़ते हैं, आप एक स्कूल में इकट्ठे पढ़ते पढ़ाते हैं, आपस में लड़ने लग गए तो क्या हालात होंगे? इस वक्त उम्मत को ये सबक पढ़ाने की ज़रूरत है कि इख्तलाफात हों तो इनको भूल जाओ और आपस के ताल्लुकात को बेहतर करो। दो चीज़ें हो गई, बोलेंगे कौन सी? अल्लाह का तकवा और आपस के ताल्लुकात की इस्लाह। तीसरी चीज़ नोट कीजिए, अल्लाह और रसूल की इताअत। इसमें चार काम करेंगे तो अल्लाह की मदद आएगी। आयत 2 और 3 में सच्चे मोमिन की हालत का तज़किरा। सच्चे मोमिन क्या हैं कि जिनके दिल कुरान की आयतों को सुन के डर जाते हैं। अल्लाह हमारे दिलों में अपना डर डाल दे। आयत 5 से अगली चंद आयात में ग़ज़वे उहद का तज़किरा है और इस आयत में अल्लाह ताला ने इशारा किया कि अल्लाह की राह में घर वाले थोड़े बहुत तो मुतासिर होंगे, क्योंकि घरों में रहनों की वजह से इंसान जाहिल रह जाए तो दुश्मन सर पर आ जाते हैं। तो अगर आप में से भी किसी के घर थोड़े बहुत मुतासिर हों तो कोई बुरी बात नहीं है, अच्छी बात है। बल्कि आप अल्लाह को दिखा सकते हैं कि आपको अल्लाह का दीन कितना प्यारा लगता है। फिर इसमें ग़ज़वे बदर के किस्से हैं डिटेल से, इंशाल्लाह आपको बाद में ये तफसीलात से पढ़ाएंगे। यहाँ बस इतना समझ लीजिए कि ग़ज़वे बदर में मुसलमानों के पास दो इख्तियार थे, या तो इस काफ़िले से लड़ो जो अबू सुफियान शाम से ला रहा था, जिसमें माल और असबाब की कसरत थी और लड़ाई की सूरत में वो सारा मुसलमानों को मिल जाता। दूसरी सूरत ये थी कि अबू जहल के लश्कर से लड़ो जिसके साथ हज़ारों का लश्कर था, जदीद असलहा था। बशर होने के नाते सहाबा कराम का दिल क्या था कि वहाँ लड़ें जहाँ माल भी मिल जाए और जान को भी ख़तरा ना हो, लेकिन अल्लाह ने कहा ऐसा नहीं हो सकता। हाईलाइट कीजिए इन आयतों को, इस जुमले को हाईलाइट करें। कभी कभी अल्लाह ताला सोने चांदी के लश्करों को अलग करवा के दुश्मनों को सामने ले आता है ताकि हक का गलबा हो, हक वाले सामने आए। अल्लाह ताला माल की मोहब्बत निकाल कर लोगों को ये साबित करवाना चाहता था कि हक की दौलत माल की दौलत से बड़ी है। ज़िंदगी में ऐसा होता है कि आप आसानियों के तालिब होते हैं और खैर मुश्किलात में होती है। माँ चाहती है मेरे बच्चे को कभी बुखार ना हो। वो बुखार बच्चे के अंदर की बीमारी को बाहर लाने के लिए ज़रूरी होता है। माँ चाहती है कि बच्चे के पाँव में कांटा भी ना चुभे। अल्लाह चाहता है कि चुभे ताकि इसको गर्म सर्द का पता चल जाए। तो जो हालात की तलहियों से गुज़रते हैं वही कुंदन बनते हैं। अपने नबी के हाथों से अल्लाह ताला एक ऐसा गिरोह तैयार कर रहे थे जिसने आपके बाद इस उम्मत का बोझ उठाना था, जिनके कंधों पर एक बहुत बड़ी जिम्मेदारी थी। सब सुन लें गौर से, हम सब के लिए इसमें सबक है। जब तक आप बोझ उठाने के काबिल नहीं होंगे, आप और मैं ख़तरों में रहेंगे। अल्लाह ताला ऐसे हालात ला रहा था जिसमें लोगों को छांटा जाए। बहुत छटते हैं, याद रखिए, बातें करने दावे करने वाले बड़े होते हैं, अमल के किरदार के गाजी बहुत थोड़े होते हैं। वो कहते हैं ना, ये इकबाल बड़ा उपदेशक है, मन बातों में मोह लेता है, गुफ्तार का गाजी बना किरदार का गाजी ना बना। दुआ करें हम में से कोई ना छड़े, इसलिए कि अल्लाह ने छांटी करनी है। ये तो होगी, जितने खालिस होंगे उतने जमते जाएंगे, जितना खोट खपट होगा उतने निकलते जाएंगे। बदर के मैदान में अल्लाह के नबी की फरियादें सुनिए, और ये मौका था जब आप अपने रब से फरियाद कर रहे थे, अल्लाह मैंने बड़ी मुश्किल से ये 313 साथी जमा किए हैं, अगर आज ये हलाक हो गए तो इस ज़मीन पर तेरा कोई नाम नहीं लेगा। क्योंकि आपको पता था कि आप आखिरी नबी हैं, आपके मानने वाले इस दुनिया से चले गए तो नाम कौन लेगा। फिर अल्लाह ताला ने वहाँ फरिश्तों को भेजा, तो ये है वो तड़प के खालिस हो जाएं, थोड़े हैं तो क्या हुआ। दुआ करें अल्लाह हमें खालिस कर दे। आयत 15 में मैदान जंग में पीठ फेरने के बारे में बताया जा रहा है कि ये कबीरा गुनाह है। वो तो मैदान जंग से पीठ फेरते थे ना, आज आपकी मेरी पीठ फेरना क्या होगा। दीन का काम शुरू करें और छोड़ दें, और जबकि हमारी ज़रूरत हो, हमें भी ज़रूरत है दीन की, दीन को भी हमारी ज़रूरत है। क्योंकि ऐसे शख्स ने अपनी जान तो बचा ली लेकिन इस्लाम को ख़तरे में डाल दिया। सवाल कीजिए, जब अपने किसी उज़र की वजह से घर बैठ जाती हूँ तो उस वक्त ये सोचती हूँ कि मेरे ना होने से फ़र्क पड़ेगा तो उसका खमियाजा कौन भुगतेगा। या तो मानिए कि मैं बेकार हूँ, मेरा होना ना होना एक बराबर है, तो फिर आपकी अनाई गिरी हुई है, आप कुछ नहीं कर सकते ज़िंदगी में। जिस तरह मैदान जंग से पीठ फेरना इस्लाम को दुश्मनों के हाथों में देना है, इसी तरह किसी दीनी ज़िम्मेदारी से पीछे हटना बस हालात में इतना ही बड़ा गुनाह हो जाता है। بعض دفعہ ذمہ داریوں کو نبھانے کی بجائے انسان اپنی جان کے پیچھے پڑ جاتا ہے. تو اللہ تعالیٰ کہہ رہا ہے جس نے بھی پیٹھ پھیر دی تو سمجھ لو اس نے کبیرہ گناہ کیا. ہم سب اپنے آپ کو اس آیت کے تناظر میں چیک کریں, اللہ ہمیں کبھی بھی شرمندہ نہ کرے. دنیا کو اسلام کی ضرورت ہے اور ہم پیٹھ پھیرے ہوئے ہیں, دشمن کو سامنے آنے کا موقع مل رہا ہے. آج تعلیم کو عام کرنے کی ضرورت ہے, ہم نے پیٹ پھیری ہوئی ہے. نتیجہ یہ ہوا کہ شیطانی چیزیں پھیل رہی ہیں. سچ ہے کہ جھوٹ؟ کئی لوگ ہیں مجھے کہتے ہیں کہ آپ جوہر آباد میں کیوں اتنے دن لگا رہی ہیں, پہلے بھی آپ نے رمضان میں ان کو اتنے دن کا دورہ قرآن کرایا, اب آپ جب پاکستان میں ہیں تو پھر آپ سارے شہروں میں آئیں پھریں گھومیں, ہمیں بھی کچھ بتائیں, یہاں بھی بہت سیکھنا ہے, یہاں بھی بڑی ضرورت ہے. آپ لوگ مجھے بتائیں میں ان کو کیا جواب دوں, مجھے کیا کہنا چاہیے ان کو. یہ آپ کہہ سکتے ہیں, میں تو نہیں کہہ سکتی. بس یہ سوچ لیں, دیکھیے کام کریں, ادھر کر رہے ہیں تو کام کریں, آپ دوسرے شہر میں تو وہاں بھی کام ہی کریں. سورج ادھر ہے نا, کام کر رہا ہے, تو ابھی یہاں سے دیکھیے گا چلا جائے گا تھوڑی دیر میں, تو یہ کہاں جائے گا آپ کو پتہ جی؟ کہاں جا رہا ہے؟ مشرق سے نکل کے مغرب میں, دوسرے ملکوں میں اب وقت چلتا جائے گا. یہ تو اپنا کام کرتا ہے. مومن کو سورج چاند کی طرح کام کرنا چاہیے. آرام کہاں کریں گے؟ یہ دنیا کام کی جگہ, وہ دنیا آرام کی جگہ انشاءاللہ تعالی. تو پھر کام کرنا ہے دین کو عام کرنے کے لیے انشاءاللہ. آیت 17 میں اللہ تعالی اس نعمت کا ذکر کر رہے ہیں, جب جنگ بدر میں مسلمانوں کے پاس ہتھیار نہیں تھے, اللہ کے نبی نے مٹھی بھر کنکریوں کو دشمن پر پھینکا, وہ ہر کافر کی آنکھوں میں گولیاں بن کر لگیں. تھوڑی دیر کے لیے وہ گھبرا گئے, اسی وقت پانسا پلٹ گیا. گولیوں میں طاقت کہاں سے آتی ہے؟ اللہ دیتا ہے. اللہ تعالیٰ ابابیلوں کی چونچوں کے اندر پتھر کی گولی بنا کر ابرہہ کے لشکروں پر پھکواتا ہے. آج بھی اللہ تعالیٰ مسلمانوں کی مدد کر سکتا ہے, بس صحابہ جیسے جذبے اور اللہ ہمیں یہ دونوں ہی عطا کر دے. پھر آیت 30 میں نبی صلی اللہ علیہ وسلم کی ہجرت کا تذکرہ ہے. مکہ کے 13 سال بڑے مشکلات کے تھے, لیکن اللہ تعالیٰ نے اپنے نبی کو اس جگہ کو چھوڑنے کا حکم ابھی نہیں دیا تھا کہ شاید کچھ اور لوگ دین کی طرف آ جائیں. دیکھیے اللہ کے نبی کی حرص کیا تھی, اور لوگ دین کی طرف آ جائیں. اللہ ہماری بھی یہ حرص بنا دے اور ان پر اتمام حجت ہو جائے. لیکن اس کے بعد ہوا کیا کہ ایک ایسی رات گزری کہ جس میں نبی کی جان لینے کا منصوبہ بنایا گیا, اور وہ سارے ذرائع استعمال کر رہے تھے کہ ہم کسی بھی طرح اپنے آپ کو اپنے راستے سے ہٹا دیں. اللہ تعالیٰ نے ان کی ساری سازشوں کو بے نقاب کر دیا اور اپنے نبی کو حکم دے دیا کہ آپ اس شہر کو چھوڑ جائیں, کیونکہ اس شہر کے لوگوں پر اب حجت پوری ہو چکی ہے, یہ لوگ اس قابل نہیں کہ مزید وقت ان پر لگایا جائے, اور یہ نہ شکرے ہیں نہ قدرے ہیں. 13 سال کی تبلیغ کے نتیجے میں ابھی بھی ان کو اس بات کا یقین نہیں آیا کہ وہ پیغام جو اللہ کا نبی ان کو دے رہا ہے اس میں ان کی نسلوں کا فائدہ ہے. میرا لئے اللہ نے مجھے جواب سجھا دیا جو ابھی آپ سے سوال کیا تھا کہ ابھی اس شہر پہ حجت پوری نہیں ہوئی, اور الحمدللہ خیر بڑی ہے. اللہ تعالیٰ خیر لینے اور دینے اللہ بنا دے, لیکن ایسا نہ ہو کہ یہاں کی حجت پوری ہو جائے اور پھر بھی ہم محروم رہ جائیں. یہ ہر اس کو چاہیے جو قرآن سیکھنا چاہتا ہے اور پھر بھی سیکھنے کے لیے قربانیاں نہیں دے رہا. اللہ تعالیٰ ہمیں قربانیاں دینے اللہ بنا دے. ان کو اگر یقین ہوتا کہ ان کے باپ دادا کے خلاف یہ سب کچھ نہیں ہو رہا ہے بلکہ ان کو اپنی ہی نسلوں کو سنوارنے کے لیے ہے, تو یقیناً یہ سنبھل چکے ہوتے. سچ؟ آپ میں سے کتنوں کو لگتا ہے کہ یہ جو دین کا کام ہو رہا ہے یہ نسلوں کی اصلاح کا کام ہے؟ الحمدللہ. ہر نبی کی زندگی میں یہ وقت آتا ہے, عام نبیوں کی زندگی میں اس وقت کے بعد قوم کو تباہ کر دیا جاتا ہے تاکہ تم اس معاملے کو اب ختم سمجھو اور تم دنیا میں رہنے کے قابل ہی نہیں ہو. تم نے اپنے رویے سے یہ بات ثابت کر دی, لیکن نبی چونکہ آخری نبی تھے تو آپ کے جانے کے بعد مکہ والوں کو خط نہیں کیا گیا. اس لیے اس کے بعد 10 سال مختلف جنگیں اللہ کے حکم سے ہوئیں, اور ان میں سے اکثر ان سرداروں کو کچلا گیا جنہوں نے ایسی سازشیں بنائیں. ہم اپنے لیے صرف ایک محاسبے کا چھوٹا سا نقطہ لکھیں گے, کیا ہماری بھی کسی نے دین کے لیے جان لینے کی کوشش کی؟ سوال ہی نہیں پیدا ہوتا. دیکھیں تو کچھ بھی نہیں ہے. الحمدللہ اللہ ہم سب کو بچا کر رکھے. جب بدر کے میدان میں ابو جہل آ رہا تھا تو اس نے دعا کی, اے اللہ اگر یہ نبی سچا ہے تو ہم پر آسمان سے پتھروں کی بارش برسا, देखें इससे क्या पता चलता है कि बास दफ़ा लोग गलत होते हुए भी ख़ुद को हक पर समझते हैं। यानी ख़ुद इसने अपने लिए बददुआ मांगी। अल्लाह ने इसका तज़किरा आयत 32 में किया। इस वक्त इसको यकीन था मैं सच्चा हूँ। हम सबको इस आयत को पढ़ते हुए गम लाहक हो जाना चाहिए। किस बात का गम कि कहीं ऐसा तो नहीं कि मैं झूठ पर हूँ और अपने आप को हक़ पर समझ रही हूँ। अगली आयतों में अल्लाह ने इसकी कुछ ऐसी बातिल रसूमात का तذکرہ किया जो ये लोग करते थे। आज हम भी अपना जायज़ा लें और मुहासबा करें कि कहीं आज के दौर में ऐसी ही शक्ल बिगड़ी हुई तो नहीं मिलती। ज़रा सा पारे के शुरू और आखिर को देखिएगा। अगर पारे के आगाज़ और इंतहा दोनों को मिलाकर देखें तो शुरू में कौम शुएब के मुतकब्बिरीन की बात थी, यही थी ना, قال الملأ الذين استكبروا من قومه। और पारे के आखिर में नबी सल्लम के सामने जो लोग थे इनके तकबर की बात है। अल्लाह ने बता दिया कि ये नहीं मानेंगे। इस पारे का मौजू तकबर था, तो यहाँ से हमें मुतकब्बिरीन के रवैये की बात समझ आती है कि मुतकब्बिर की नफ्सियात क्या होती हैं, यानी इसके अंदर क्या खेल चल रहा होता है। बाहर तो इसकी गर्दन अकड़ी होती है, अपने आप को बहुत बड़ा समझता है। अपने ऊपर लेकर सोचिए, कहीं मेरे अंदर तो ये तकबर वाली अलामतें नहीं हैं। अंदर से खोखले, ऊपर बड़े अकड़े हुए। लेकिन हकीकत ये कि असल में सासे कमतरी का शिकार होता है। ये किसी को घटिया तसव्वुर करें या जलील कर लें, इस वक्त तक खुश नहीं होते जब तक अपनी बात न मनवा लें। तो अल्लाह ताला से दुआ करते हैं कि हर किस्म के किबर को हमसे दूर करें। हम जिस तकबर को जानते हैं और जिस तकबर को नहीं जानते, सब से अल्लाह हमें दूर कर दे। और ऐसा ना हो कि हम तो अपने आप को बहुत आजिज़ मिजाज समझते हों, लेकिन अल्लाह ताला की निगाहों में हम मुतकब्बिर हो चुके हों और लोगों की नज़रों में हम पहले से भी छोटे हो चुके हों। अल्लाह ताला हमें अपना मुहासबा करने की तौफीक दे। क्या पता चला कि मुतकब्बिर शख्स उस पहाड़ पे खड़े शख्स की तरह होता है जो ऊंचा है, तो उसको लोग छोटे दिख रहे हैं, लेकिन लोगों को दिख रहा है कि ये पहाड़ पर खड़ा है इसलिए इसका कद ऊँचा है। तो जो खुद को बड़ा समझता है, लोग उसको छोटा समझते हैं। क्या सीखा? चंद बातें इस बारे के जम मुहासबे की बातें तो आ गईं। कल इंशाल्लाह आपको शुरू के वक्त में किबर पे एक पूरा नोट दूंगी, जिससे आपको मुझे अपने अमल की और अपनी ज़िंदगी के बारे में फ़िक्र लाहक हो जाएगी। अल्लाह ने चाहा कि हमने अपनी इस्लाह कैसे करनी है, क्योंकि आप देखिए कि बातें पढ़ने की नहीं होती। डॉक्टर से दवा लेकर घर जाकर छोड़ दें, खोलें भी ना शीशी, तो सेहत नहीं मिलेगी। सेहत को लेने का राज मुहासबा है। मुहासबे के नुक्ते आपको शीट में दिए जा रहे हैं, आपने ग्रुपिंग में सेट करने होते हैं। याद रखने की चंद बातें, जेम्स नोट कर लीजिए जो इस पूरे पारे में से आपके मेरे सामने हैं। और साथ ही साथ ये दुआ करें कि अल्लाह ताला हमें इस बात का यकीन दिला दें कि जो एक एक मिनट हमारा अल्लाह के रास्ते में लगता है, ये हमारे हक़ में हो सकता है कल पुल सरात के फ़ायदे का बन जाए। साहिब आराफ से अल्लाह ताला हमें आगे कर दे। तो पहला जेम क्या है? हदीस, जिसके दिल में राय बराबर तकब्बुर होगा वो जन्नत में नहीं जाएगा। इस पे बड़ा गौर कीजिएगा। फिर ईमान तकवा, अल्लाह सुबहान तआला की रहमतें बुलाने का नुस्खा है। हक का इनकार दिल पे मोहर लगा देता है। निशानियों के साथ जुल्म करना, यानी उनको ना मानना, गलत मानी पहनाना, मौजज़े को जादू कहना, अल्लाह हमें इससे बचा दे। हक दिलों को छूता है तो पाबंदियाँ पाबंदियाँ नहीं लगती, धमकियों से नहीं घबराते। मरने का एहसास हर चीज़ से बेनियाज कर देता है। कोई नेकी का इरादा करे, लोगों की बात सुने तो पीछे नहीं हटना, रब की तरफ लौटने का यकीन हो। ईमान के बाद इस्तकामत मिल गई तो गोया जन्नत मिल गई। कभी अल्लाह के रास्ते में जमना मुश्किल लगे तो दुआओं को सहारा लें। और हर दौर की फिरौनियत मुसलमानों की नस्लों को ख़त्म करने की कोशिशें हैं। इल्म का रास्ता मुंतखब किया तो अपने लिए चुनाव आसान कर लिया। इस तफई तुख, अल्लाह ने मूसा को कहा था मैंने तुझे चुन लिया। हिदायत और रहमत रब से डरने वालों के लिए है। एक असूल सीखा है, जाहिलों से एराज करें। आपस का बिगाड़ नेकियों को मूड़ देता है। झगड़ना नहीं है आपस में। हर दौर की फिरौनियत से अपने आप को बचाना है। दीन को मान लेने में ज़िंदगी है। इस्तजीबुलिल्लाहि वलिर्रसूलि इज़ा दअकुम। और माल और औलाद इम्तिहान के पर्चे हैं। अल्लाह सब में कामयाब करे। दुआ दोहरा लीजिए, हज़रत शुएब की यह दुआ थी, रब्बना इफ्तह बैनना। وَبَيْنَ قَوْمِنَا
بالحق
وانت خیر الفاتحین. آج کا اہم نقطہ، دنیا میں سب سے پہلی نافرمانی کی وجہ تکبر تھی. کبر کے پیدا ہونے کے تین درجے بولیے، پہلا، دوسرا، تیسرا. خود پسندی اندر ہوتی ہے، فخر باہر بھی جھلکتا ہے، اور تکبر تو لا علاج مرض ہے. ہوم ورک لے لیجئے، تکبر کی تین قسمیں لکھیے اور اس پہ غور و فکر کیجئے. اللہ عمل کی توفیق دے. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و توب الیک.